यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। नेपाललाई यस वर्षको अन्त्यसम्ममा सड़क बालबालिका मुक्त राष्ट्र बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको अठोट। सर्वोच्च अदालतको आदेशका आधारमा नागरिकता सम्बन्धी निर्देशिकालाई समय सापेक्ष बनाउने गृहमन्त्री रमेश लेखकको प्रतिबद्धता। बजेट विहीन सुदूरपश्चिममा प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेट परिमार्जन सहित पर्सि सार्वजनिक गर्ने। यागी आदिपछि आएको भीषण बाढ़ीको सामना गर्न म्यानमा सरकारद्वारा विदेशी सहायताका लागि अनुरोध। र नेपाल प्रिमियर लीग एनपीएलका मार्की खेलाड़ीले 20 लाख रूपियाँ पारिश्रमिक पाउने नेपाल क्रिकेट संघ क्यानद्वारा जानकारी।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्याण्ड 20 800 मेगाहर्ज र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। 60 बाल दिवस बाल बालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। बाल दिवसका अवसरमा नेपाल बाल संगठनद्वारा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको अन्तसम्ममा नेपाललाई सड़क बाल बालिका मुक्त राष्ट्र बनाउने अठोट व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले अहिले पनि ठूलो संख्यामा बाल बालिकाहरू बेसहारा र अभिभावक विहीन हुनुका साथै शिक्षा र स्वास्थ्यका अवसरबाट वञ्चित भएको अवस्थामा यस्तो स्थितिलाई बदल्न सरकारले संकल्प गरेको स्पष्ट गर्नुभयो। प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघले गरेका बाल अधिकार सम्बन्धी सम्झौता र नेपालको संविधानको मौलिक हकको कार्यान्वयन गर्दै बेसहारा बाल बालिकालाई अभिभावकत्व दिएर हेरचाह गर्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले भविष्यका कर्णधार बाल बालिकामाथि आर्थिक स्थिति कमजोर भए पनि सरकारले लगानी गर्ने र उनीहरूको हितका सुधार ल्याउन ठोस कदम चाल्ने बताउनुभयो। कार्यक्रममा आयोजित विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो। दिवसकै अवसरमा महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज काठमाण्डुमा आयोजित कार्यक्रममा मन्त्री नवलकिशोर शाह सुडीले बाल बालिकाका क्षेत्रमा नतिजामूलक कार्य गर्नका लागि लगानी वृद्धिको आवश्यकता उल्याउनुभयो। मन्त्री सुडीले सरकारले बाल बालिका सम्बन्धी विभिन्न कानून नीति योजना तथा कार्यक्रम मार्फत बाल बालिकाको संरक्षण सुरक्षा शिक्षा स्वास्थ्य र सहभागिता लगायत विषयमा लगानी गर्दै आए पनि त्यो पर्याप्त नभएको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र विकास र समृद्धिको मार्ग समातेको मुलुकलाई बन्न नदिने प्रयास भइरहेकाले निर्णायक शक्ति निर्माणमा कटिबद्ध हुन आग्रह गर्नुभएको छ। नेकपा एमाले केन्द्रीय कार्यालयको आयोजना र जनसंगठन समन्वय संयन्त्रको व्यवस्थापनमा आज आयोजित स्थानीय तहमा जनसंगठन सुदृढीकरण विषयक राष्ट्रिय कार्यशालाको आज बुढानीलकण्ठमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले परिवर्तनको सारथी एमालेलाई कसरी कमजोर पार्ने भन्नेमा प्रतिक्रियावादीहरू लागेको टिप्पणी गर्नुभयो। अध्यक्ष ओलीले कार्यशालाबाट पार्टीका नीतिलाई अझ स्पष्ट र योजनाहरूलाई गतिशील बनाउँदै समस्याहरूको खोजी र निदान हुने अपेक्षा गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेवा संस्कृति नेपालको वैभवशाली संस्कृति भएको बताउनु भएको छ। ज्यापू समाज यलको 31 वार्षिकोत्सव तथा 11 साधारण सभाका अवसरमा आज ललितपुरको मंगल बजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेवा संस्कृतिकै कारण नेपाल सांस्कृतिक हिसाबले सम्पन्न भएको बताउनुभयो। प्रधानमन्त्री ओलीले नेवार समुदायमा पाइने खानाका अनेकौं परिकार मन्दिरहरूमा टुडाल काष्ठकला संस्कृति र सभ्यता गरिमा युक्त रहेको बताउँदै संस्कृति र सभ्यता बिग्रिएमा सयौं वर्षसम्म पनि बनाउन नसकिने बताउनुभयो। गृहमन्त्री रमेश लेखकले सर्वोच्च अदालतको आदेशका आधारमा नागरिकता सम्बन्धी निर्देशिकालाई समय सापेक्ष बनाउने बताउनु भएको छ। काठमाण्डुमा आज आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले संविधान नागरिकता ऐन नियमावली अनुरूप नागरिकता सम्बन्धी निर्देशिकालाई चाँडै टोली बनाएर परिमार्जन गर्ने बताउनुभयो। अदालतको आदेशबाट समेत नागरिकता प्राप्त गर्न नसक्नु पीड़ादायी भएको बताउनुहुँदै गृहमन्त्री लेखकले नागरिकता नपाएकै कारण पढ़न र रोजगारी प्राप्त गर्न नसक्ने जस्ता पीड़ा सम्बोधनका लागि सबै जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो। कानून र नीति निर्माणलाई नै आफूले प्राथमिकतामा राखेको बताउनुहुँदै मन्त्री लेखकले प्रहरी ऐनलाई समय सापेक्ष बनाई संसदमा लैजाने प्रयत्न भइरहेको जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेश सरकारले आगामी सोमबार परिमार्जन सहित चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएको छ। धनगढ़ीमा आज आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमल बहादुर शाहले गत असार एक गते प्रस्तुत बजेटमा सामान्य परिमार्जन गरेर यही भदौ 31 गते सार्वजनिक गर्ने जानकारी दिनुभयो। मुख्यमन्त्री शाहले बजेटका नीति कार्यक्रम यसअघि सदनबाट पारित भइसकेकाले सोही नीति कार्यक्रमलाई आधार मानेर परिमार्जित बजेट ल्याउन लागि स्पष्ट पार्नुभयो। सत्ता समीकरण सँगै नेकपा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले गत असार एक गते प्रदेशसभामा प्रस्तुत गरेको चालू आर्थिक वर्ष 2081-82 बजेट पारित नभई अलपत्र परेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक क्षेत्रलाई समृद्ध बनाउन देउडा सांस्कृतिक उत्सवले महत्वपूर्ण योगदान दिने बताउनु भएको छ। सांस्कृतिक समाज नेपालले आज काठमाण्डुमा आयोजना गरेको स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक साँझ कार्यक्रमको उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले कर्णाली क्षेत्रको मौलिक गीत संगीत पर्यटन कला र संस्कृतिको संरक्षण सम्वर्धन तथा प्रवर्धन गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा राष्ट्रपति पौडेलले सुदूरपश्चिम तथा कर्णालीको भाषा साहित्य संस्कृति खेल तथा पत्रकारिता मार्फत योगदान पुर्याउने 10 जनालाई सम्मान गर्नुभयो। राष्ट्रपति पौडेलले साहित्यकार राजेन्द्र सिंह रावल, अभिनेता विराज भट्ट, खेलाड़ी दीपक विष्ट, देउडा गायक नेत्रराज शाही, निर्देशक भीम बहादुर थापा, गायिका टीका पुन, गायक लालबहादुर धामी, पत्रकार वसन्त प्रताप सिंह, गायक सुरेश शाही तथा लोकेन्द्र बहादुर साउदलाई सम्मान गर्नुभएको हो। राष्ट्रपति पौडेलले समाजद्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रम पनि अवलोकन गर्नुभयो। उपराष्ट्रपति राम सहाय यादवले धर्मभन्दा माथि उठेर देश र जनताका निम्ति काम गर्न आवश्यक भएको बताउनु भएको छ। पश्चिम नवलपरासीमा 1499 मोहम्मद जयन्तीका अवसरमा आज आयोजित राष्ट्रिय एकता एवं पैगामे अमन सम्मेलनमा उपराष्ट्रपति यादवले देशमा शान्ति तथा अमन चयन कायम गर्न दया करूणा र परोपकारी भाव आवश्यक पर्ने बताउनुभयो। उपराष्ट्रपति यादवले देशको चौतर्फी विकासका निम्ति हामी बीच एकता हुन जरूरी रहेको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले मानवता नै सर्वोच्च धर्म भएकाले त्यसमा लाग्न सबैलाई आग्रह गर्नुभएको छ। मानव सेवा आश्रम शाखा कार्यालय लमजुङको निर्माणाधीन भवन सम्पन्न गर्ने उद्देश्यले आज आयोजित कार्यक्रममा मन्त्री गुरूङले मानव सेवाबाट नै पुण्य आर्जन गर्न सकिने बताउनुभयो। देशलाई सड़क आश्रित मानव मुक्त राष्ट्र निर्माण गर्ने संकल्प साकार पार्ने सरकारको लक्ष्य हासिल गर्ने अभियानमा मानव सेवा आश्रमको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुहुँदै मन्त्री गुरूङले कोही पनि नागरिक बेसहारा भएर बस्न नपरोस् भन्ने सरकारको चाहना रहेको बताउनुभयो। उहाँले आफू गण्डकी प्रदेशको मुख्यमन्त्री रहँदा नै सो प्रदेशलाई सड़क आश्रित मानव मुक्त प्रदेश घोषणा गरेको स्मरण गर्नुभयो। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रिक्त रहेका सबै संवैधानिक नियुक्तिलाई एकैचोटि पूर्णता दिनुपर्ने बताउनु भएको छ। विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले सबै संवैधानिक नियुक्तिलाई एकैचोटि पूर्णता दिन प्रधानमन्त्री र नेपाली कंग्रेसका सभापतिलाई आफूले भनेको र त्यस विषयमा उहाँहरू पनि सकारात्मक रहनु भएको बताउनुभयो। नेपाली कंग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले जनताको अधिकारलाई बाहिर राखेर लोकतान्त्रिक समाजवादको कल्पना गर्न नसकिने बताउनु भएको छ। जननायक विश्वेश्वर प्रसाद कोइरालाको 111 जन्म जयन्तीका अवसरमा आज काठमाण्डुमा आयोजित अन्तर्क्रियामा कंग्रेसका पूर्व महामन्त्री सिटौलाले बीपी कोइरालाले भने जस्तै सरकार जनताको शासन सत्तामा प्रत्यक्ष पहुँच भए मात्र लोकतान्त्रिक समाजवादको कल्पना पूरा हुने बताउनुभयो। कंग्रेस मन्त्री महालक्ष्मी उपाध्याय डिनाले सत्ता बाहिर या सत्तामा रहँदा कंग्रेसले सधैँ बीपीको विचारलाई अगाडि बढ़ाउनु पर्ने धारणा राख्नुभयो। वन तथा वातावरण राज्यमन्त्री रूपा विश्वकर्माले बीपी कोइरालाले अगाडि सारेको लोकतान्त्रिक समाजवादको नीतिका कारण संविधानमा हरेक जात जाति र समुदायको प्रतिनिधित्व भएको उल्लेख गर्नुभयो। कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला मन्त्री कुन्दन राज काफले र कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले राज्यमा जबसम्म गरीब तथा विपन्न वर्गको उपस्थिति हुँदैन तबसम्म बीपीको सपना पूरा नहुने भएकाले त्यसलाई पूरा गर्न लाग्नुपर्ने बताउनुभयो। महाकाली नदीमा बगेर आएको दाउरा तान्ने क्रममा कञ्चनपुरका दुई युवा बगेर बेपत्ता भएकोमा एकजनाको शव आज फेला परेको छ। भीमदत्त नगरपालिका 12 एरीका दुईजना युवाहरूमध्ये 18 वर्षीय सौरभ दमाईको शव पिपरिया झेलुङ्गे पुल नजिक भेटिएको र अर्का 15 वर्षीय अभि दमाईको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बागलुङको बुर्तीबाङमा घर भत्काउने क्रममा च्यापिएर एकजनाको मृत्यु भएको छ भने 11 जना घाइते भएका छन्। ढोरपाटन नगरपालिका एक बुर्तीबाङ बजारमा घर भत्काउने क्रममा 55 वर्षीय बेग बहादुर विकको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार पुनः निर्माणका क्रममा 81 घर भत्किँदा काम गरिरहेका घरधनी विक सहित अन्य 11 जना मजदूर घाइते भएका थिए। विकको उपचारका क्रममा बुर्तीबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो। कोशी प्रदेशको मोरङ सुनसरी र झापा जिल्लामा बसोबास गर्दै आएका मुण्डा जातिको मौलिक र परम्परागत नाच संरक्षणको अभावमा लोप हुने अवस्थामा छ। मुण्डा जातिमा जाड़ो गर्मी वर्षा तथा साँझ बिहान भिन्दा भिन्दै प्रकारका नाचहरू प्रचलनमा रहे पनि उचित संरक्षण हुन नसक्दा परम्परागत नाच लोप हुने अवस्थामा पुगेको हो। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
मुण्डा जातिले जाडो गर्मी वर्षा तथा भिन्ना भिन्नै प्रकारका नाचहरू गर्ने गरेका छन्। आर्थिक अवस्था कमजोर भएका कारण तथा सो जातिको नाचको संरक्षणमा स्थानीय प्रदेश कुनै पनि सरकारबाट सहयोग प्राप्त नभएपछि चन्दा संकलन गरेर परम्परागत नाचलाई जीवन्त राख्न आफूहरू लागि परेको मोरङ कटहरीका लमलेश मुण्डाको भनाइ छ।
समय समयको तपाईँको गाना हुन्छ, समय समयको नाच हुन्छ, जस्तै धान रोपाईको बेलाको गीत अर्कै हुन्छ, हाम्रो यता धान पाक्यो त्यसको गीत अर्कै हुन्छ। प्रत्येक माने जाडोको गर्मीको वर्षाको ठण्डीको बिहानको बेलुकाको सबै खालको गानाहरू सबै खालको नृत्यहरू एकदमै हाम्रो लोप हुन लागेको छ र त्यसैले हामीले यसलाई बेला बेलामा दुखम सुखम चन्दा आएर भए पनि मादल डिग्री दुपरिया झाम किनेर आफ्नो संस्कृतिलाई बचाउन खोज्या। अहिले एउटा हामी वस्त्र किन्न सक्ने अवस्था छैन।
आदिवासी समुदायको रूपमा रहेको सो जातिले वैशाखमा साफेर असोज महिनामा कर्मा धर्मा पर्व भव्य रूपमा मनाउने गर्दछन्। अर्का स्थानीय रेशमा मुण्डाले बाबुबाजेको पालादेखिको परम्परागत नाचको संरक्षणमा आफू सक्रिय भएर लागेको बताउनुभयो।
जवानैदेखि परम्परादेखि कलकाले जस्तो थियो, बुढोपाकाहरू मारेर गइसक्यो, अब त्यसले विजय गरेको आएको अहिले त अब जहिले हुर्केको छु त्यहाँदेखिदेखि अहिले त अब 60-61 वर्ष पुग्दैछ। अब जहिलेदेखि जान्ने भयो त्यहाँदेखि गरेका राज्यको त्यो अब आफ्नो जातिको इतिहास जगाउनलाई लाग्यो।
स्थानीय स्तरमा समिति बनाएर नाचको संरक्षणमा लागेको भन्दै त्यसका लागि आदिवासी प्रतिष्ठानहरूको पनि ध्यान जानुपर्ने नेपाल मुण्डा समाजका अध्यक्ष गन्नु मुण्डाको भनाइ छ।
आदिवासी प्रतिष्ठानहरू छ, प्रतिष्ठानको काम के त खोजिनीति गर्ने काम हो, जाति कहाँ कहाँ लुकेको छन्, अझै जातिहरू पहिचान माएको छैन, किन पहिचान भएको छैन, तपाईँ मार्फत त्यो मिडिया मार्फत राज्यमा यो सन्देश जाओस्, यसलाई समर्थन गर्नको लागि हामी एउटा समिति छौँ नेपाल मुण्डा समाज। यही समितिद्वारा हामी यो सामाजिक रीतिरिवाज संस्कार नडुबोस् नबिर्सियोस्, यो संस्कृति र परम्परालाई जोगाउनको लागि नै हामी समिति
उक्त समुदाय बसोबास गर्दै आएको सो तीनवटा जिल्लामा मुण्डा जातिको जनसंख्या 15,000 हाराहारीमा रहे तापनि पछिल्लो जनगणनामा सो समुदायको जनसंख्या 3,590 रहेको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
अविरल वर्षासँगै आएको पहिरोले दुई दिनदेखि अवरूद्ध क्याइसिङ राजमार्ग सञ्चालनमा आएको छ। डडेलधुराको गन्याबधुरा गाउँपालिका दुई रडुवामा गएको पहिरोले अवरूद्ध बनेको डडेलधुरा डोटी जोड्ने राजमार्ग एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ। यही भदौ 26 गते रातिदेखि 28 गतेसम्म परेको वर्षाका कारण सड़क माथिबाट खसेको पहिरोले अवरूद्ध बनेको राजमार्ग आज एकतर्फी सञ्चालनमा आएको हो। अब अन्तर्राष्ट्रिय समाचार। म्यानमारको जुन्ता प्रमुख मिन आङ ह्लाइङले विनाशकारी बाढ़ीको सामना गर्न विदेशी सहायताका लागि अनुरोध गर्नुभएको छ। म्यानमार, भियतनाम, लाओस र थाइल्याण्डमा विनाशकारी चक्रवाती यागीसँगै आएको भारी वर्षाले निम्त्याएको बाढ़ी पहिरोले करिब 300 जनाको ज्यान गएको छ। म्यानमारमा 2,35,000 भन्दा बढ़ी मानिसहरू बाढ़ीको प्रभावबाट बस्न आफ्नो घर छोड्न बाध्य भएको जुन्ताले जनाएको छ। म्यानमारको सेनाले पहिले विदेशबाट प्राप्त हुने मानवीय सहायतालाई अवरूद्ध गरेको थियो। गत वर्ष जुन्ता सरकारले देशको पश्चिममा आएको शक्तिशाली चक्रवात मोचाका करिब 10,00,000 पीड़ितहरूसम्म पुग्न खोज्ने सहायता समूहको यात्रा अनुमति निलम्बन गरेको थियो। राजधानी वरपरको क्षेत्रमा बाढ़ीले विनाशकारी पहिरो निम्त्याएको र बिजुली, टावर, भवन, सड़क, पुल र घरहरू ध्वस्त भएको सरकारी संचार माध्यमले जनाएको छ। रूस र युक्रेन बीच 206 युद्धबन्दीको आदान प्रदान गर्ने सहमति भएको छ। सम्झौता अनुसार दुवैतर्फ बराबर संख्या गरी कुल 206 बन्धक सैनिक आज आदान प्रदान गरिएको छ। रूसी रक्षा मन्त्रालयका अनुसार गत अगस्त 6 देखि कुर्स्क क्षेत्रमा युक्रेनले गरेको आक्रमणका क्रममा बन्दी बनाइएका रूसी सैनिक र रूसले युक्रेनका विभिन्न स्थानबाट नियन्त्रणमा लिएका युक्रेनी सेनाको आदान प्रदान भएको हो। युक्रेनी पक्षबाट यसबारे तत्काल कुनै प्रतिक्रिया आइसकेको छैन। जारी शत्रुताको बावजूद रूस र युक्रेनले संयुक्त अरब इमिरेट, साउदी अरब र टर्कीको मध्यस्थतामा 2.5 वर्षको द्वन्द्वको क्रममा 100 कैदीहरू आदान प्रदान गरेका छन्। यसैबीच उत्तर कोरियाली नेता किम जोङले रूस भ्रमणका क्रममा सुरक्षा प्रमुख सेर्गेई सोइगुसँग वार्ता गरेपछि रूससँगको सम्बन्ध प्रगाढ़ बनाउने प्रतिबद्धता जनाउनु भएको छ। पश्चिमा शक्तिहरूले भने युक्रेनी युद्धमा प्रतिबन्धको अवहेलना गर्दै उत्तर कोरियाले रूसलाई हतियार बेचेको आरोप लगाएका छन्। राष्ट्रपति भ्लादिमिर पुटिनले गत जूनमा प्योङयाङको भ्रमण गर्दा किमसँग आपसी रक्षा सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो भने उत्तर कोरियाले हालै रूससँगको सैन्य सम्बन्धलाई बलियो बनाएको छ। अमेरिका र दक्षिण कोरिया लगायतका राष्ट्रले उत्तर कोरियालाई रूसको युद्धका लागि सैन्य सामग्री आपूर्ति गरेको आरोप लगाएका छन् भने यो दावीलाई प्योङयाङले अस्वीकार गरेको छ। गाजाको नागरिक सुरक्षा विभागले आज गाजा शहरको एउटा घरमा भएको इजरायली हवाई आक्रमणमा परि महिला र बालबालिका सहित एकै परिवारका 11 जनाको मृत्यु भएको जनाएको छ। गाजा शहरको अल तुफामा रहेको सुजैया विद्यालय नजिकै आक्रमण भएको थियो। इजरायली सेनाले आक्रमणबारे तत्काल कुनै टिप्पणी गरेको छैन। गत अक्टोबर 7 हमासले इजरायल प्रवेश गरी करिब 1200 जनाको हत्या गरेपछि शुरू भएको इजरायल गाजा युद्धका क्रममा हालसम्म 41,000 भन्दा बढ़ी प्यालेस्टाइनीले ज्यान गुमाइसकेका छन्। यसैबीच संयुक्त राष्ट्रसंघले गाजापट्टीका 10 वर्ष मुनिका 5,60,000 भन्दा बढ़ी बालबालिकालाई पोलियो विरूद्धको खोप लगाएको जनाएको छ। गाजाको उत्तर, मध्य र दक्षिणी क्षेत्रमा आपतकालीन खोप अभियानको पहिलो चरण बिहिबार समाप्त भएको मानवीय मामिला समन्वयका लागि राष्ट्रसंघीय कार्यालय ओसीएचएले जानकारी दिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको बुढा नीलकण्ठमा निर्मित 5 तारे होटल लेमन ट्री प्रिमियरको शनिबार उद्घाटन गर्नुभएको छ। 2,50,000,00,000 लगानीमा निर्मित 102 शैया युक्त होटलको प्रधानमन्त्रीले उद्घाटन गर्नुभएको हो। होटलका माध्यमबाट देश विकासको यात्रामा टेवा पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले पर्यटकलाई आकर्षित गर्न नेपालमा धेरै सुन्दर स्थलका साथै उपयुक्त वातावरण भएकोले सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गरि रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले सुशासन सहित जनतालाई छिटो छरितो सेवा दिन सरकार क्रियाशील रहेको पनि त्यस अवसरमा उल्लेख गर्नुभयो। तपाईहरू पर्यटकलाई सेवा र सत्कार दिने काममा ढुक्क भएर लाग्नुहोस्। सरकारले गर्नुपर्ने सहजीकरणमा कुनै कमी हुने छैन। प्रधानमन्त्री ओलीले भन्नुभयो, नेपाल र अमेरिका बीचको द्विपक्षीय व्यापार संयन्त्र टिफा काउन्सिलको बैठक सोमबार काठमाडौँमा आयोजना हुने भएको छ। नेपाल र अमेरिका बीच 7 ट्रेड इन्भेस्टमेन्ट फ्रेमवर्क एग्रीमेन्ट टिफा परिषदको बैठक यही भदौ 31 गते काठमाडौँमा आयोजना हुन लागेको हो। वाणिज्य सचिव स्तरीय उक्त बैठकको नेतृत्व नेपालको तर्फबाट वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीले गर्नुहुनेछ भने अमेरिकाको तर्फबाट सहायक युनाइटेड स्टेट ट्रेड रिप्रेजेन्टेटिभले गर्नुहुनेछ। अमेरिकाले नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम एनटीपीपी अन्तर्गत 77 वस्तु निर्यातमा शून्य भन्सार सुविधा उपलब्ध गराउँदै आएको छ। वाणिज्य मन्त्रालयको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा प्रमुख बाबुराम अधिकारीले नेपाल र अमेरिका बीच नेपाली वस्तुलाई शून्य भन्सार सुविधा दिने विषयलाई निरन्तरता दिने तथा विस्तार गर्ने विषयलाई बैठकको क्रममा नेपालले जोड दिने बताउनुभयो। यसपटकको बैठकमा नेपालले सुविधा पाउने सूची भन्दा बाहिरका अमेरिका निर्यात भइरहेका नेपाली वस्तुलाई सूचीमा थप गर्ने तथा हाल उपलब्ध गराएको शून्य भन्सारको सुविधा नेपाल एलडीसीबाट ग्रेजुएट भएपछि पनि उपलब्ध गराउने विषयमा नेपालले जोड दिनेछ। बैठकमा नेपालको आईटी सेवा अमेरिका निर्यात गर्ने, अमेरिकी लगानी र प्रविधि नेपालमा वृद्धि गर्ने लगायतका विषयहरूमा समेत छलफल हुने भएको छ। अमेरिकाले एनटीपीपी कार्यक्रम अन्तर्गत नेपालका 77 वस्तुमा अमेरिका निर्यातको लागि दिँदै आएको शून्य भन्सार सुविधा 2025 डिसेम्बरमा सकिँदैछ। स्थानीय तहले सामाजिक तथा आर्थिक रूपान्तरण गर्न पूँजीगत खर्च वृद्धि गरी बेरुजु घटाउनु पर्नेमा काठमाडौँमा आयोजित एक कार्यक्रमका वक्ताहरूले जोड़ दिनुभएको छ। स्थानीय तह, प्रदेश र संघीय सरकारबाट गत आर्थिक वर्षमा संचालित कार्यक्रम तथा आयोजना बारे अनुभव आदान प्रदान गर्न जिल्ला समन्वय समिति काठमाडौँद्वारा आयोजित कार्यक्रममा सहभागीहरूले बेरुजु सुशासनमा बाधक रहेको बताउनुभयो। छलफलमा सहभागीहरूले सामाजिक तथा आर्थिक रूपान्तरण गर्न बढ्दै गएको बेरुजु न्यूनीकरण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। काठमाडौँका स्थानीय तहले आफ्नो क्षेत्र अधिकारको उचित प्रयोग गरी नागरिक मैत्री सेवा प्रवाहमा केन्द्रित हुनुपर्नेमा सहभागीहरूले सुझाव दिनुभयो। कार्यक्रममा काठमाडौँका नगरपालिका र अन्य 10 नगरपालिकाले एक वर्षभित्र गरेका कार्ययोजना, बजेट विनियोजन, पूर्वाधार विकास, निर्माण, सामाजिक विकास, खर्चको अवस्था, बेरुजुको अवस्था बारे समीक्षा गरिएको थियो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले निर्बाध काम गर्न नीतिगत स्थायित्व आवश्यक भएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषको मिशन संघको भेटमा शनिबार अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र र सामाजिक संरचना बुझेर नीतिगत सुझाव दिन र नीति तयार पार्न कोषलाई आग्रह गर्नुभयो। अध्यक्ष ढकालले नेपालमा हाल बैंकिङ प्रणालीमा उच्च तरलता देखिएको र ब्याजदर घटेको भए पनि निजी क्षेत्रबाट लगानीको माग कम भइरहेको उल्लेख गर्नुभयो। भेटका क्रममा मिशन प्रमुख सरबत जहाँले अन्तर्राष्ट्रिय मुद्रा कोष नेपाललाई सहयोग गर्न तत्पर रहेको र निजी क्षेत्रलाई महत्व दिने विषयमा कोष सदैव सकारात्मक रहेको उल्लेख गर्नुभयो।
अब खेल समाचार रमेश टमटाबाट।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा साहसिक खेलको प्रचुर सम्भावना रहेको बताउँदै यस सम्बन्धमा अन्तर्राष्ट्रिय जगतमा सन्देश प्रवाह गर्न आह्वान गर्नुभएको छ। एसियाली खेलकुद पत्रकार संघ एआईपीएस एसिया कंग्रेसमा सहभागी हुन विभिन्न देशबाट काठमाडौँ आउनुभएका खेल पत्रकार र पदाधिकारीलाई राष्ट्रपति भवन शीतल निवासमा स्वागत गर्दै राष्ट्रपति पौडेलले नेपाल खेलकुद र खेलाड़ीको उर्वर देश भएकाले विश्व खेल क्षेत्रमा नेपालबारे प्रचार गर्न आह्वान गर्नुभयो। हालै पेरिसमा सम्पन्न पाराओलम्पिकमा पलेसा गोवर्धनले तेक्वान्दोमा पदक जितेर देशको गरिमा बढ़ाएको बताउनुभयो। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले कर्णालीमा हुने 10 राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने बताउनु भएको छ। शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंगिर 2 9 गतेसम्म कर्णालीको सुर्खेतमा आयोजना हुनेमा जोड़ दिनुभयो। 10 राष्ट्रिय खेलकुदका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 8 बन्दै गरेको रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको पनि मन्त्री चौधरीले बताउनुभयो। नेपाल प्रिमियर लीग एनपीएल का मार्की खेलाड़ी 20 लाख रूपैयाँ पारिश्रमिक पाउने भएका छन्। एनपीएल आयोजक नेपाल क्रिकेट संघ क्यानले शनिबार गोला प्रथाका आधारमा टोलीको मार्की खेलाड़ीको छनौट गरी उनीहरूले पाउने रकम समेत उल्लेख गरेको हो। गोला प्रथामा काठमाडौँको मार्की खेलाड़ीमा करण केसी, पोखराको कुशल भुर्तेल, विराटनगरको सन्दीप लामिछाने, चितवनको कुशल मल्ल, लुम्बिनीको रोहित कुमार पौडेल, जनकपुरको आसिफ शेख, कर्णालीको सोमपाल कामी र सुदूरपश्चिमको मार्की खेलाड़ीमा दिपेन्द्र सिंह ऐरी छन्। एनपीएल आगामी मंगिर 16 पुष 6 गतेसम्म हुनेछ, जसमा 8 फ्रेन्चाइज टोलीबीच प्रतिस्पर्धा हुनेछ। नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले एन्फा महिला लीगमा बराबरी खेल्दै अंक बाँडेको छ। दशरथ रंगशालामा शनिबार भएको विभागीय डर्बीमा पुलिस र आर्मीले 1-1 गोलको बराबरी खेल्दै अंक बाँडेको हो। पुलिसका लागि अमृता जैसीले 48 मिनटमा शुरूआती गोल गरिन्, त्यसपछि आर्मीकी अमिषा कार्कीले 63 मिनटमा गोल गर्दै खेललाई बराबरीमा ल्याइन्। बराबरीसँगै 5 खेलबाट 11 अंक बनाएको पुलिस तालिकाको शीर्ष स्थानमा छ। समान खेलबाट 10 अंक बनाएको आर्मी दोस्रो स्थानमा छ। अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको लीगमा विभागीय 3 10 टोलीको सहभागिता रहेको छ। लीगको विजेताले 10 लाख र उपविजेताले 5 लाख रूपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ।
अब मौसम आगामी 24 घण्टामा देशका केही स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने तथा कोशी र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुनेछ भने कोशी प्रदेशको तराई भूभागको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 26 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 10 मिलिमिटर। काठमाण्डुको अधिकतम 28.5 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस, वर्षा 0.6 मिलिमिटर। पोखराको अधिकतम 32 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 2.3 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33.1 डिग्री सेल्सियस, न्यूनतम 23.5 डिग्री सेल्सियस र दिपालको अधिकतम 33.7 डिग्री सेल्सियस, न्यूनतम 22.6 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। नेपाललाई यस वर्षको अन्त्यसम्ममा सड़क बालबालिका मुक्त राष्ट्र बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको अठोट। सर्वोच्च अदालतको आदेशका आधारमा नागरिकता सम्बन्धी निर्देशिकालाई समय सापेक्ष बनाउने गृहमन्त्री रमेश लेखकको प्रतिबद्धता। बजेट विहीन सुदूरपश्चिममा प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेट परिमार्जन सहित पर्सी सार्वजनिक गर्ने। यागी आदिपछि आएको भीषण बाढ़ीको सामना गर्न म्यानमार सरकारद्वारा विदेशी सहायताका लागि अनुरोध। र नेपाल प्रिमियर लीग एनपीएलका मार्की खेलाड़ीले 20 लाख रूपियाँ पारिश्रमिक पाउने नेपाल क्रिकेट संघ क्यानको घोषणा। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।